यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा प्रतिपक्ष दलद्वारा संघीय संसदको दुवै सदन अवरूद्ध। एउटा कर्मचारी हटाउँदैमा प्रधानमन्त्रीले जवाफ दिनु नपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने सत्तारूढ़ दलको निर्णय। इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी 6 घण्टापछि नियन्त्रणमा। आगलागी भएको भवनबाट उद्धार गरिएका 11 जनाको स्वास्थ्य अवस्था सामान्य। र दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डडेलोमा 26 जनाको मृत्यु, 27,000 भन्दा बढ़ी विस्थापित।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा संघीय संसदका दुवै सदनको आजको बैठक प्रतिपक्षी दलहरूले अवरूद्ध गरेका छन्। प्रतिनिधि सभाको आज बसेको दुवै बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध शुरू गर्नुभयो। प्रतिपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतलाई बोल्न समय दिनुभयो। सांसद बस्नेतले स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको आरोप लगाउनुभयो। सरकारले 4 महिनापछि स्वत अवकाशमा जाने घिसिङलाई हटाएको विषय जनसरोकारको विषय बनिसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण संसदमा जानकारी नदिएसम्म संसद चल्न नसक्ने बताउनुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरूले सरकारको जवाफ माग गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै सभा अगाडि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। सभामुख घिमिरेले पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो। बिहान 11 बजे भन्दा केही ढिला गरी शुरू भएको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भए पनि सूचना जारी गरी दिउँसो 3 बजेपछि मात्रै दोस्रो बैठक बसेको थियो। सभाको दोस्रो बैठक पनि शुरू भए लगत्तै कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेको विषयमा सरकारको स्पष्ट जवाफको माग गर्दै प्रतिपक्षी दलहरूले अवरूद्ध गरे। प्रतिपक्षी दलका सांसदहरूले लगातार बैठक अवरूद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भोलि चैत्र 14 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभाको आजको बैठकमा प्रतिपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरूद्ध गरेका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आजको बैठक शुरू गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभाध्यक्ष दाहालले नेकपा माओवादी केन्द्रका सांसद गोपी बहादुर अछामीलाई बोल्न समय दिनुभएको थियो। सभामा सांसद अछामीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङप्रति पूर्वाग्रही भई पदबाट हटाइएको भन्दै प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म सदन चल्न नसक्ने बताउनुभयो। सांसद अछामीले आफ्नो भनाई सक्ने बित्तिकै सभाध्यक्ष नारायण प्रसाद दाहालले सांसदले राख्नु भएको विषयमाथि सभाको ध्यानाकर्षण भएको भन्नुहुँदै सभा सञ्चालनका लागि यथास्थानमा बस्न आग्रह गर्नुभयो। अध्यक्ष दाहालको पटक पटकको आग्रहपछि समेत सांसदहरू बस्न नमानेपछि अध्यक्ष दाहालले भोलिसम्मका लागि बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 12:15 बजे बस्नेछ। यसअघि प्रतिपक्षी दलहरूको आज बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा विरोध जनाउने निर्णय गरेको थियो। प्रतिपक्षीय दलको बैठकले सरकारलाई सचिन आग्रह गर्ने निर्णय गरेको र नसचिए सदनसँगै सड़कमा पनि विरोध जनाउने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो।
सरकारले हरेक निर्णयमा हरेक गरेका कुराहरूमा विधि विधानभन्दा बाहिर गएर जो गर्ने गरेको छ त्यसको पछिल्लो श्रृङ्खलाको सबैभन्दा ठूलो घटना कुलमान सिंहमाथिको जो भयो यसको हामी आज सदनमा सशक्त यसको प्रतिरोध गर्छौं। सड़कमा पनि यसका विरोधहरू हुन थालेका छन् र सरकारलाई सचिनको लागि हामी अनुरोध गर्छौं।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका प्रतिपक्ष दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताउनु भएको छ। नयाँ बानेश्वर स्थित संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष दाहालले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधि सभाको बैठक चल्न नदिने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्री ओलीसँग टीआरसीको विषयमा छलफल भए पनि कुलमानलाई पदमुक्त गर्ने बारे कुनै छलफल नभएको प्रश्न पार्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लड़ेर ल्याएको अधिकार खोज्ने तागत कसैसँग नभएको बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालद्वारा आज काठमाडौँमा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा संघमा देश र जनताका लागि पर्यायमा जस्तो सुकै परिस्थितिको सामना गरी अगाडि बढ़न सक्ने खुबी रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले विलौना गरेको भन्नुहुँदै त्यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले यही चैत 18 गते भित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरूले सदन अवरोधको काम थालेकोमा चिन्ता व्यक्त गर्नुभयो। सत्तापक्षीय दलहरूको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तापक्षी दलहरूको बैठकले अध्यादेश अगाडि बढ़ाउन नसक्ने निष्कर्ष निकाल्दै र भूमि सम्बन्धी अध्यादेशलाई नियमित विधेयकको रूपमा अघि बढ़ाउने निर्णय गरेको नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
यो अध्यादेश अध्यादेशकै रूपमा जान सक्ने अवस्था रहेको 13 गते भयो, 18 गते भित्रमा यसको प्रमाणीकरण भइसक्नुपर्ने कारण व्यवस्था हो। त्यसले गर्दाखेरि अब यो अध्यादेशको रूपमा अगाडि जान सक्ने प्रतिस्थापन विधेयकको रूपमा आउन सक्ने अवस्था रहेन र यो विषयमा अब यसलाई रेगुलर विधेयकै रूपमा लैजाने, नियमित विधेयकको रूपमा लैजाने र नियमित विधेयकमा अरू सत्तारूढ दलहरूको जे कन्सर्न छ ती कन्सर्नहरूलाई पनि आउने विधेयकमा चाहिँ समेटेर त्यसलाई चाहिँ लैजाने भन्ने विषयमै आजको बैठक केन्द्रित छ। गठबन्धनबाटै भूमि सम्बन्धी अध्यादेशका विषयमा रिजर्भेसनहरू थिए, त्यो रिजर्भेसनहरूलाई पनि सम्बोधन गर्दै नयाँ चाहिँ विधेयक ड्राफ्ट गरेर संसदमा लैजाने।
सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका विभिन्न 6 अध्यादेशमध्ये भूमि अध्यादेशलाई अघि बढ़ाएको छैन। 5 अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढ़ेको छ। 5 अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित हुने चरणमा रहेका छन्। इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान 9:30 शुरू भएको आगो करिब 6 नियन्त्रणमा आएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब परीक्षक योगराज खतिवड़ाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका 12 दमकल तथा झण्डै 300 जनाको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीमा फँसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। आगलागी भएको भवनबाट 11 सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश पर्यटन वर्ष 2082 सफल बनाउन स्थानीय पालिकाहरू तयारीमा तीव्रताका साथ जुटेका छन्। कोशी प्रदेश सरकारले 2082 पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको हो। मोरङबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
भारतको सिक्किम, बिहार तथा उत्तर प्रदेशसँगै तेस्रो मुलुकबाट 3 लाख बढी पर्यटक कोशी प्रदेशमा भित्राउने पर्यटन वर्षको लक्ष्य रहेको छ। पर्यटन वर्षलाई सफल बनाउन सड़क पूर्वाधार निर्माणसँगै पर्यटक गन्तव्यलाई व्यवस्थित बनाउने काममा आफूहरू जुटेको धनकुटा जिल्लाको सागुरीगढ़ी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्जालीको भनाइ छ।
सागुरीगढ़ी गाउँपालिकाको केन्द्र भेटारबाट चाहिँ हामी प्रवेश हुने तिनजुरे मिल्केदेखि लिएर माथिल्लो जिल्लाहरू जुन चाहिँ संघसभा भोजपुर तेह्रथुम पाँचथर लगायत जिल्ला प्रवेश गर्ने भएको हिसाबले पनि यहीँबाट चाहिँ पर्यटकहरूलाई स्वागत गर्ने कोशिश गरेका छौँ।
धार्मिक, भौगोलिक, सामाजिक तथा जैविक विविधताले भरिपूर्ण रहेको यो प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्त उर्वर प्रदेशको रूपमा चिनिन्छ। लाली गुराँसको राजधानीको रूपमा चिनिने तीनजुरे मिल्के डाँडाको प्रवेशद्वारको रूपमा रहेको महालक्ष्मी नगरपालिकाले पर्यटन वर्षलाई सफल बनाउने गरी काम गर्दै आएको सो नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीको भनाइ छ।
कृषि पर्यटन पनि एउटा राम्रो ठाउँ हो र त्यहाँको चाहिँ तीनजुरे मिल्के जलजले गुराँसको राजधानी छिर्ने प्रवेशद्वार पनि हाम्रो महालक्ष्मी नगरपालिकाको पटेक डाँडा नुनथलाबाट भएको हुनाले त्यसका लागि हामीले हाम्रा पर्यटकीय स्थलहरू कुन कुन हुन् तिनीहरूलाई चाहिँ पहिचान गरेर त्यहाँ ती ठाउँहरूमा पर्यटनहरूलाई लैजाने त्यस्तो खालको तयारीमा अब स्थानीय तह जुट्दैछ।
त्यसै गरी धनकुटा नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई महत्व दिँदै पालिकाले सड़क पूर्वाधार लगायत पर्यटन प्रबन्धनका लागि विभिन्न क्षेत्रमा काम गर्दै आएको र त्यसको प्रचार प्रसारमा जुटेको उपप्रमुख भीमा खनालको भनाइ छ।
धार्मिक पर्यटक क्षेत्रहरूमा चाहिँ सहज बाटाको पहुँच पुर्याउनु पर्छ भनेर होइन अनि त्यसलाई प्रचार प्रसार गर्नुपर्छ। तल तम्मर नदीदेखि एउटा पदमार्ग निर्माण गरेका छौँ।
नयाँ वर्ष 2082 सालको पूर्व सन्ध्यामा तेह्रथुम जिल्लाको लालीगुराँसको राजधानी तीनजुरे मिल्केबाट कोशी प्रदेश भ्रमण वर्ष शुभारम्भ गरिने कार्यक्रम रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
गृहमन्त्री रमेश लेखकले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताउनु भएको छ। आज युद्ध भारूण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्र र गणतन्त्रले केही गर्न सकेन, यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोशिश भइरहेको बताउनुभयो। गृहमन्त्री लेखकले तत्कालीन राजाले कु गर्दा पहिलो निशाना संचार माध्यमलाई बनाएको बताउँदै राजतन्त्रको बेला संचार र जनताका आवाज कुल्चिएको बताउनुभयो। त्यस अवसरमा रेडियो नेपालका स्थानीय संवाददाता पुष्कर राज बुढातोकी, पत्रकार पेशल आचार्य र रमेश गिरी लगायत भवन निर्माणमा सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। यस वर्षको वसन्तकालीन यामको हिमालारोहणका लागि आरोहण अनुमति दिन शुरू भएको छ। पर्यटन विभागका अनुसार अन्नपूर्ण एक सहित विभिन्न हिमाल आरोहणका लागि 8 आरोही समूहका 18 महिला र 40 पुरूष गरी कुल 58 जनाले अनुमति पाइसकेका छन्। हालसम्म नेपाल सहित 24 देशका आरोहीले आरोहण अनुमति लिएको विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिनुभयो। बझाङको खप्तड छान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष र ओडा नम्बर 4 ओडा अध्यक्ष सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सिमलका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष 2076-77 रकम विनियोजन गरी आर्थिक वर्ष 2077-78 कुनै पनि काम नगरी 14 लाख रूपियाँ भुक्तानी लिई अनियमितता गरेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, ओडा नम्बर 4 तत्कालीन ओडा अध्यक्ष भीम बहादुर रोकाया सहित 7 विरूद्ध मुद्दा दायर गरेको हो। सरकारले विभिन्न सामाजिक सञ्जाललाई एक महिनाभित्र नेपालमा दर्ता हुन आग्रह गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गरी फेसबुक, एक्स, इन्स्टाग्राम, वाट्सएप जस्ता सामाजिक सञ्जाललाई एक महिनाभित्र नेपालमा दर्ता नभए कानून बमोजिम बन्द गर्न सकिने जानकारी दिएको छ। विभिन्न सामाजिक सञ्जालले नेपालमा सेवा प्रवाह वाफत ठूलो मात्रामा रकम संकलन गर्ने गरेको तर नेपालमा कर नतिर्ने गरेको विषयमा सरकारले लामो समयदेखि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएको छ। नवलपरासीको देवचुली नगरपालिका 17 रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ। प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने चिकित्सालयमा आम नागरिकदेखि सरकारी अधिकारी, राजनीतिक दलका नेता, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो। तत्कालीन समयमा 52 शैयाबाट शुरू गरिएको संस्थामा हाल 300 शैयाको क्षमता रहेको चिकित्सालयमा केही वर्ष यता विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रूचाउने विदेशीहरू पनि आउन थालेका व्यवस्थापक सापकोटाले बताउनुभयो। विक्रम सम्बत 2064 महायज्ञ मार्फत संकलित रकमबाट स्थापना गरिएको चिकित्सालयमा सेवा लिन मुलुक भित्रका मात्रै नभई भारत, क्यानाडा, अमेरिका, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्यूजील्याण्ड, जापान, नर्वे, इजरायल लगायतका देशबाट बिरामी आउने गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डडेलोले देशको दक्षिणी पूर्वी क्षेत्रलाई ध्वस्त पारेको छ। आगलागीमा 26 जनाको मृत्यु भएको छ भने 200 भन्दा बढ़ी संरचनाहरू नष्ट भएको तथा 27,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। आगलागीबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्रहरूमध्ये एक दक्षिण पूर्वी उइसेङ जंगलमा लागेको डडेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन्। टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले गत शुक्रबार भएको डडेलोले विगतका अन्य धेरै डडेलोको तुलनामा बढ़ी क्षति पुर्याएको बताउनुभयो। युक्रेन रसिया युद्धलाई लिएर साउदी अरेबियामा भएको 3 दिने शान्ति वार्तापछि दुवै राष्ट्र ब्ल्याक सीमा नौसैनिक युद्ध विराम गर्न सहमत भएका छन्। अमेरिकाको मध्यस्थतामा भएको वार्तामा जारी गरिएको विज्ञप्तिमा सो सम्झौताले महत्वपूर्ण व्यापारिक मार्ग पुनः खुलेको र अब सबै दिगो शान्तिका लागि अग्रसर हुने बताएको छ। विज्ञप्तिमा दुवै पक्षले एकअर्काको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्न यसअघि लागू प्रतिबन्ध कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका ऊर्जा उद्यमीहरूले नेपालमा 20,000 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक योजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नु भएको छ। भारतको नयाँ दिल्लीमा बुधबार भएको नेपाल भारत ऊर्जा सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालका अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सन् 2035 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादन पुर्याउने नेपाल सरकारले हालै मात्र महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको र त्यसका लागि 46.5 अर्ब डलर लगानी आवश्यक भएकोले नेपालमा लगानीको सुनौलो अवसर रहेको अध्यक्ष कार्कीले भारतीय लगानीकर्ताहरूलाई जानकारी गराउनुभयो। कार्यक्रममा इपानका उपाध्यक्ष आनन्द चौधरीले नेपालमा करिब 20,000 मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनु भएको छ। अर्थमन्त्री पौडेलले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कान्तिपुर मीडिया ग्रुपले बुधबार रूपन्देहीमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी निजी क्षेत्रका लागि महत्वपूर्ण ठाउँ रहेकोले सम्भावनालाई व्यवसायसँग जोड्न पनि आग्रह गर्नुभयो। नेपाल टेलिकमले 2081 सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर 2081 उपलब्ध गराउने घोषणा गरेको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई 20 रूपियाँमा सिम कार्ड उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने जनाएको छ। एसईई अफर तथा बोनस अन रिचार्ज 2081 चैत 15 गतेदेखि 2082 असार 30 गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ। उक्त सिम कार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुने नेपाल टेलिकमले उल्लेख गरेको छ। सिम कार्ड सञ्चालन गरिसकेपछि 30 दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध उपलब्ध हुनेछन्। नेपाल चीन व्यापार प्रवर्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ताप्लेजुङको ओलाङचुङ गोलाका स्थानीयहरूले माग गरेका छन्। फुक्ताङलुङ गाउँपालिका शाखा वडा अध्यक्ष छोतेन लामाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न आग्रह गर्नुभएको छ। ओलाङचुङ गोलामा मावाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
दक्षिण एसियाली फुटबल महासंघ साफ U19 च्याम्पियनशीपका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षणमा 42 खेलाड़ीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार छनौट चरणमा बोलाइएका 58 मध्येबाट 42 खेलाड़ीलाई बन्द प्रशिक्षणमा समावेश गर्नुभएको हो। छनौट प्रक्रिया आइतबार, सोमबार र मंगलबार चलेको थियो। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई आइतबारसम्म सातदोबाटो स्थित मुख्यालयमा सम्पर्क गर्न अखिल नेपाल फुटबल संघ नेफाले आग्रह गरेको छ। साफ U19 च्याम्पियनशीप मे 9 18 भारतको अरूणाचल प्रदेशको गोल्डन जुबली रंगशालामा हुनेछ। को नेपालले मे 11 श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्दैछ। नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ। 2015 घरेलु भूमिमा भएको च्याम्पियनशीपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो। दुई वर्षपछि भूटानमा सम्पन्न दोस्रो संस्करणमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो। त्यति बेला नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा रहेको थियो। कोशी प्रदेश विरूद्ध 2 विकेटको रोमाञ्चक जित निकाल्दै विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने झिनो सम्भावनालाई जीवितै राखेको छ। जीतसँगै 9 खेलमा 14 अङ्क जोडेको एपीएफ तेस्रो स्थानमा यथावत छ। पराजित कोशीले समान खेलबाट 2 अङ्कका साथ पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ। अब बिहिबार हुने खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग फराकिलो हार बिहोरे एपीएफले फाइनल यात्रा तय गर्नेछ। बुधबार सिद्धार्थ रंगशालामा कोशीले प्रस्तुत गरेको 255 रनको लक्ष्य एपीएफले 44.4 ओभरमा 8 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले 50 ओभरमा सबै विकेट गुमाउँदै 254 रनको युगफल तयार पारेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम 14.1 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.9 डिग्री सेल्सियस, न्यूनतम 12.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 14.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा प्रतिपक्ष दलद्वारा संघीय संसदको दुवै सदन अवरूद्ध। एउटा कर्मचारी हटाउँदैमा प्रधानमन्त्रीले जवाफ दिनु नपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने सत्तारूढ़ दलको निर्णय। इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी 6 घण्टापछि नियन्त्रणमा। आगलागी भएको भवनबाट उद्धार गरिएका 11 जनाको स्वास्थ्य अवस्था सामान्य। र दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डडेलोमा 26 जनाको मृत्यु, 27,000 भन्दा बढ़ी विस्थापित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।